من كان يريد الحياة الدنيا وزينتها نوفي إليهم أعمالهم فيها وهم فيها لا يبخسون. جو طلبکار ہیں دنیا کی زندگی اور اس کی زینت کے تو ہم پورا بدلہ دیں گے انہیں ان کے اعمال کا اس دنیا میں اس زندگی میں اور انہیں اس میں نقصان نہیں اٹھانا پڑے گا. لیکن ایسے لوگوں کے ساتھ آخرت میں کیا ہوگا؟ آیت 16 اولئک الذین لیس لہم فی الآخرۃ الا النار. یہ وہ لوگ ہیں کہ نہیں ہے جن کے لیے آخرت میں مگر آگ. وَحَبِطَ مَا صَنَعُوا فِيهَا وَبَاطِلٌ مَا كَانُوا يَعْمَلُونَ. اور اکارت گیا جو کچھ دنیا میں انہوں نے کیا اور در حقیقت مٹ جانے والا تھا جو وہ کیا کرتے تھے. دو آیات ہیں, ان کا ایک ہی ٹاپک ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم اسلام کے مخالفوں کو جب دعوت دیتے اور ان کو بتایا جاتا کہ جس اسلام کی تم مخالفت کر رہے ہو کل اس کے اوپر تمہیں پکڑا جائے گا, تو اس کے جواب میں وہ اپنی خیرات اور اپنے صدقات اور خدمت خلق رفاہ عامہ کے کاموں کو سند میں پیش کرتے اور کہتے کہ دیکھے ہم فلاں فلاں نیک کام بھی تو کرتے ہیں, کیا پھر بھی ہمیں عذاب ہوگا؟ اس پہ یہ آیات نازل ہوئیں. یا ان آیات کا مضمون یہی ہے کہ جو لوگ آج مسلمان ہونے کے بعد کچھ کام واقعی نیکی کے کرتے ہیں لیکن یا تو عطن کرتے ہیں یا دوسروں کو دیکھا دیکھی یا صرف دنیا کی شہرت کے لیے ہوتی ہیں, کبھی سڑکیں بنا دی, کہیں پل بنا دیے, پانی کی سبیلیں لگا دی, تو ایسی چیزیں کر کے کبھی بھی وہ لوگ آخرت نہیں پا سکتے جو اعمال کے ساتھ ہوگی. کیونکہ آپ دیکھیے کہ یہ اصل میں ریاکار کی مثال ہے کہ جو خرچ بھی کرتا ہے تو دکھاوے کے لیے کرتا ہے اور اس کا وہ خرچ اس طرح کا ہوتا ہے کہ دنیا میں ہی اس کو اپنی طرف سے بہت کچھ ملنے کی امید ہوتی ہے اور وہ اللہ تعالیٰ سے کچھ لینا نہیں چاہتا. اس کو ایک ایگزامپل سے سمجھتے ہیں. آپ دیکھیے کہ ایک طالب علم ہے, وہ کمرہ امتحان میں جاتا ہے, خوب اچھا پڑھ کے جاتا ہے, تیاری کرتا ہے, پھر وہاں لکھتا ہے اور آخر میں وہ پیپر جو ہے وہ ایگزامینر کو دے کے آ جاتا ہے. اب ایسے شخص کو تو امید ہو سکتی ہے نا کہ میں پاس ہوں گا, فرسٹ آؤں گا, کچھ کم یا کچھ زیادہ نمبر آئیں گے. لیکن ایک ایسا اسٹوڈنٹ ہو کہ جو پیپر کرے لیکن نمبر ایک ایگزامینر کو دینے کے بجائے خود اپنے پاس ہی رکھ لے, کسی کو بھی نہ دے. دوسرا پیپر کرے لیکن آتے آتے کنٹین والے کو دے آئے, ایگزامینر کو نہ دے. بتائیے کہ کیا ان دونوں کو کوئی امید ہونی چاہیے پاس ہونے کی, فرسٹ آنے کی؟ بالکل اسی طرح کافر جو کوئی نیکی کرتا بھی ہے در حقیقت وہ دنیا کے لیے کرتا ہے. اس کو اپنی دنیا اچھی کرنی ہے, پیسفل کرنی ہے, وہ لوگوں کو کھانے کھلائے یا کچھ دوسرے کام کرے. تو کہا من کان یرید الحیات الدنیا, جو دنیا کی زندگی کا ارادہ کرتے ہیں. یہاں لفظ یرید بھی بہت قابل غور ہے, ارادے کی بات ہو رہی ہے. دنیا اتنی ہی ملے گی جتنی ملنی ہے. کیونکہ اصل چیز ارادہ ہے. آپ دیکھیے کہ دنیا سب کو ملتی ہے, کوئی ارادہ کرے کہ نہ کرے. ارادہ کرنے سے مراد کیا ہے کہ جس کی ساری کوششیں دنیا کے لیے رہ جائیں, جس کا ارادہ ہی دنیا بن جائے وہ تو تباہ ہو گیا. سورۃ طٰہٰ میں آگے بہت خوبصورت اس پہ مزید ڈیٹیل سے ہم بات کریں گے کیونکہ وہاں یہی لفظ کچھ اور زیادہ تکرار کے ساتھ آتا ہے. پھر ایک اور یہاں فرق دیکھیے کہ یہاں یہ کہنے کی بجائے کہ من اراد الآخرہ, من ارادہ کا لفظ استعمال کرنے کے بجائے من کان یریدو کہا گیا, تو اس میں دوام پایا جاتا ہے. عربی زبان میں اس کو استمراری کہتے ہیں. یعنی اردو ترجمہ اس کا کریں تو کیا بنتا ہے, ارادہ کرتا رہا. یعنی ایک دفعہ ارادہ کر کے چھوڑ نہیں دیا, مسلسل اس کی جو ترجیحات تھی وہ دنیا تھی. کوئی نیکی کرتا تھا تو بھی دنیا کے لیے, یا اگر اس کی ساری بھاگ دوڑ, اس کی سارے دن کی کوششیں محنتیں, اس کا مقصد کیا تھا کہ میں دنیا میں بڑا بن جاؤں. اس کے بارے میں بہت ساری ایسی روایات بھی آتی ہیں. بعض کہتے ہیں کہ یہ آیات کفار کے بارے میں نازل ہوئیں کہ جو اپنے ظاہری نیکیوں کے کاموں کو, مثلا حاجیوں کو پانی پلانا اور دیکھ بھال کرنا, خانہ کعبہ کی, اس کو ہی بہت سمجھتے تھے. بعض کہتے ہیں کہ یہ آیت مسلمانوں کے بارے میں بھی نازل ہوئی, اور دیکھا جائے تو بات بالکل عمومی ہے. ہر بندہ نیکی کا کوئی کام جس نیت سے کرے گا اس کو وہی اجر ملے گا. रियाकारी के लिए करेगा तो उसको दुनिया में ही उसका बदला मिल जाएगा, क्योंकि इन्नमल आमालु बिन्नियात, आमाल का दारो मदार नियतों पे है। एक रिवायत में आता है कि क़यामत के दिन ऐसे लोगों को लाया जाएगा जो दुनिया में इबादत इसलिए करते थे कि लोगों की नज़रों में इनकी इज्जत हो। इनसे कहा जाएगा कि तुमने नमाज़ पढ़ी, सदका किया, खैरात किया, जिहाद किया, कुरान की तिलावत की, मगर ये सब इस नीयत से कि तुम नमाजी और सखी और गाजी और कारी कहलाओ, लिहाजा जो तुमने चाहा तुमको मिल गया। ये सारे खिताब तुम्हें दुनिया में मिल गए, अब यहाँ तुम्हारे पास तुम्हारे इन आमाल का कोई बतला नहीं, और ऐसे लोगों को जहन्नुम में डाल दिया जाएगा। इसी तरह एक और रिवायत है हज़रत अबू हुरैरा से भी, उनके बारे में आता है कि ये हदीस नकल करके रो पड़ते थे और कहते थे कि क्या हालात है लोगों के। सही मुस्लिम की एक रिवायत है हज़रत अनस से, अल्लाह के नबी ने फरमाया, अल्लाह तआला किसी पर जुल्म नहीं करते, मोमिन जो नेक काम करता है इसको दुनिया में भी कुछ बदला मिलता है और आखरत में सवाब मिलता है, और काफिर चूँकि आखरत की फ़िक्र ही नहीं रखता इसलिए उसका हिसाब दुनिया में ही भुगता दिया जाता है। इसके नेक आमाल के बदले में दुनिया की दौलत, इज्जत, सेहत, राहत इसको दे दी जाती है, यहाँ तक कि जब आखरत में पहुँचेगा तो इसका मुआवजा कुछ नहीं मिलेगा। अल्लाह अकबर। एक दफ़ा हज़रत उमर फ़ारूक रज़ी अल्लाह अन्हो नबी सल्लम के मकान पर हाज़िर हुए, देखा घर में सिर्फ चंद गिनी चुनी चीज़ें हैं। कहा, अल्लाह के नबी दुआ करें कि अल्लाह ताला आपकी उम्मत को भी दुनिया की वुसअत दे दे। हम फारस और रूम को देखते हैं, वो तो दुनिया में बड़ी वुसअत और फराही पाते हैं, हालांकि वो अल्लाह की इबादत नहीं करते। तो अल्लाह के नबी जो इससे पहले तकिए से कमर लगा कर लेटे हुए थे, उमर फ़ारूक के ये अल्फाज सुनकर सीधे बैठे और फरमाया, ए उमर, क्या तुम अभी भी इसी ख्याल में पड़े हुए हो? यानी तुम्हारा दिल नहीं बदला? हाँ, तुम दूसरों की चीज़ों से तकाबुल करते हो कि कुफार को ये मिला और हमें ये नहीं मिला। आपने फरमाया, ये तो वो लोग हैं कि जिनको उनकी नेकियों का बदला दुनिया में ही दे दिया गया। आप देखिए कि कैसे पता चले, ये एक बहुत अहम सवाल है कि मेरे इरादे दुनिया के हैं क्या आखरत के, क्योंकि दुनिया को छोड़ना तो है नहीं, दुनिया तो है ही ज़रूरत, हम सब उसके बीच में। किसी से ये मुतालबा नहीं है कि आप निकल जाएं जंगलों में। या ये कैसे पता चले कि हम जो भी नेकी की कोशिशें कर रहे हैं ये वाकई हमारी आखरत के लिए हैं या हम ज़ाहरी दुनिया के लिए करते हैं? तो इसके लिए एक रिवायत आपके सामने रखूँगी जिससे इंशाल्लाह हम सब अपने दिलों का हाल देख सकते हैं। तिर्मिज़ी और मुसनद अहमद की रिवायत है हज़रत अनस से, अल्लाह के नबी ने फरमाया कि जिस शख्स की नीयत अपने आमाल में तलबे आखरत की होती है, यानी आखरत तलब करने के लिए जो नेक अमल करता है, अल्लाह ताला इसके दिल को गनी कर देते हैं। पूछे अपने आप से, मेरा दिल गनी है? और इसकी ज़रूरियात को पूरा फरमा देते हैं, और दुनिया इसके पास जलील होकर आती है, यानी ये दुनिया से भागता है और दुनिया इसके पीछे पीछे है, ले लो मुझे। सोचे ज़रा, अपने आप को सोचे, हम दुनिया के पीछे भाग रहे हैं या दुनिया हमारे पीछे भाग रही है? हम जलील हो रहे हैं दुनिया की चीज़ें लेने के लिए, रात दिन का आराम एक किया हुआ है, भूख प्यास, या फिर दूसरी तरफ है? इसके बरक्स जिस शख्स की नीयत तलबे दुनिया की होती है, अल्लाह ताला मुहताजी इसके सामने कर देते हैं, यानी कभी इसकी पूरी नहीं पड़ती, इसकी हाजत कभी पूरी नहीं होती, क्योंकि हवस दुनिया इसको चैन से बैठने नहीं देती। एक हाजत पूरी होने से पहले दूसरी हाजत सामने आ जाती है और बेशुमार फिक्रें इसको लग जाती हैं, और मिलता वही है जो अल्लाह ताला ने इसके लिए लिख दिया हो। तो हर एक पूछ ले अपने आप को कि मेरा इरादा क्या है। सूरत बनी इसराइल में मैंने तौहा कह दिया था, तो वो सूरत बनी इसराइल की आयत है, इंशाल्लाह उस पर मज़ीद बात होगी कि मन कान युरीद अलाजिला तअज्जलना लहू फी हमा नशा लिमन नुरीद। तो अल्लाह का इरादा, बंदे का इरादा मिलता है तभी काम होता है। बेहतर यह कि इंसान अपने इरादों को बेहतर कर ले और हर नेकी के काम को रियाकारी और दिखावे से पाक कर दे, और हर दुनिया के काम जिसकी वजह से दीन कमज़ोर हो, नमाज़ें चली जाएं, उन सारी चीज़ों के ऊपर इंसान अपने आप को चेक करे कि क्या मैं हीरे छोड़कर पत्थरों का सौदा तो नहीं कर रहा? हीरे भी रब के हाथ में हैं और पत्थर भी उसी के हाथ में है। इरादा हमने करना है कि हमने इनमें से कौन सी चीज़ लेनी है, और जो इरादा करेंगे अल्लाह ताला की ज़ात हमें वो सब कुछ दे देगा, और अल्लाह ताला हमारे इरादों को अपने लिए खालिस कर ले। फिर आगे फरमाया आयत नंबर 17, अफ़ मन कान अला बैजीनत मिन रब्बिही, کیا پس بھلا جو شخص ہو روشن دلیل پر اپنے رب کی طرف سے۔ اس آیت کے لیے آپ کو بہت سا چلنا پڑے گا کیونکہ اس میں کنفیوژن لگ جاتا ہے اگر تھوڑی دیر بھی آپ کی توجہ دوسری طرف چلی جائے۔ ایک کردار ہے جو اللہ کی طرف سے دلیل پر تھا، پھر کیا ہوا؟ وَيَتْلُوهُ شَاهِدٌ مِّنْهُ، پھر اس کے پیچھے ایک سچا گواہ بھی آ گیا ہو اللہ کی طرف سے ہی، اور وَمِن قَبْلِهِ كِتَابُ مُوسَى إِمَامًا وَرَحْمًا، اور اس سے قبل موسیٰ کی کتاب بھی آ چکی ہو جو امام اور سراپا رحمت ہے۔ أُولَٰئِكَ يُؤْمِنُونَ بِهِ، قطن نہیں بلکہ یہ لوگ تو ایمان لائیں گے اس پر، لیکن وَمَن يَكْفُرْ بِهِ مِنَ الْأَحْزَابِ فَالنَّارُ مَوْعِدُهُ، اور جو کوئی کفر کرے اس کے ساتھ مختلف گروہوں میں سے تو آتش جہنم ہی اس کے وعدے کی جگہ ہے۔ فلا تکفی مریت من ہو، پس سے سننے والے نہ تم پڑ جاؤ شک میں اس کے بارے میں، کیونکہ انہ الحق میں ربک ولکن اکثر الناس لا یؤمنون، بلا شبہ یہ حق ہے تیرے رب کی طرف سے لیکن اکثر لوگ ایمان نہیں لاتے۔ اس آیت کو مختلف طریقے سے سمجھا گیا، اس کے ضمائر ٹھیک کر کے لگا لیجئے تو انشاءاللہ ساری باتیں واضح ہوں گی۔ چلیے پلٹ کے دیکھیے، پہلے ایک شخص کی بات ہوئی جو الا بینہ تم تھا، یہاں بینہ سے کیا مراد ہے؟ فطرت کا نور جو بچے کے اندر موجود ہوتا ہے، جو اللہ تعالیٰ نے اپنی پہچان سب کے اندر رکھ دی۔ ہر بچہ فطرت پہ پیدا ہوتا ہے، بعد میں اس کے ماں باپ اس کو یہودی یا نصرانی بناتے ہیں، تو یہاں مراد وہی ہے جیسے ایک پائلٹ فلیم ہوتا ہے نا، چولہا جلانے سے پہلے ایک ہلکا سا پائلٹ جلتا رہتا ہے، تو بندہ مومن کے اندر فطرت کے نور کے طور پر ایک پائلٹ فلیم موجود ہوتا ہے، ہر پیدا ہونے والے بچے کے اندر ہوتا ہے۔ پھر کیا ہوا؟ وَيَتْلُوهُ، پھر اس کے پیچھے لگا، کون؟ شَاهِدٌ مِّنْهُ، ایک شاہد اس کی طرف سے، یعنی فطرت کا نور بھی اللہ نے دیا، لیکن پھر جب بچہ بڑا ہوتا ہے تو آہستہ آہستہ اس کے سامنے ایک گواہ آ جاتا ہے۔ اب یہ شاہد کون ہے؟ اس کے بارے میں بہت سارے مختلف اقوال ہیں۔ نمبر ایک، اس سے مراد کیا ہے کہ شاہد اللہ کے نبی صلی اللہ علیہ وسلم ہے۔ پہلے سے فطرت کا نور طبیعت میں موجود تھا، لیکن پھر اللہ کے نبی دنیا میں آئے اور انہوں نے نور وحی پیش کیا لوگوں کے سامنے، جس کے یہ دونوں نور مل گئے، اس نے دعوت قبول کر لی۔ بعض نے شاہد سے مراد جبرائیل علیہ السلام بھی لیا، اور بعض نے اس سے مراد قرآن پاک بھی لیا، اور یہ تینوں ہی معنی اپنے ٹیکسٹ کے اعتبار سے بالکل ٹھیک ہے۔ اب دیکھیے کہ ہر انسان کی ذات کے ناطے سے اگر آپ دیکھیں تو مختلف چیزیں سمجھ آتی ہیں نا، کہ ہم سب آج قرآن پاک پڑھ رہے ہیں، ہمارے پاس جبرائیل تو نہیں آ رہے نا، نبی صلی اللہ علیہ وسلم بھی نہیں ہے، تو ہم سب کے لیے یہاں شاہد قرآن ہے۔ لیکن نبی صلی اللہ علیہ وسلم کے دور کے جو لوگ تھے صحابہ کرام، ان کو امیجن کریں، پہلے بینۃ من ربی ہی تھے نا فطرت پہ، پھر شاہد منہ ان کے پاس کون آئے؟ نبی صلی اللہ علیہ وسلم آئے، تو ان کے لیے شاہد گواہی دینے والا شخص نبی صلی اللہ علیہ وسلم تھے۔ چلیے اس سے بھی اوپر چلیں، اللہ کے نبی پہ آ جائیں، انسان تھے نا، نور فطرت ان کے اندر بھی تھا، تو ان کے لیے شاہد کا لفظ کس کے لیے آ جائے گا؟ جبرائیل علیہ السلام کے لیے۔ تو تینوں تفسیریں ٹھیک ہیں، پتہ کیا چلا؟ نور علی نور کی کیفیت ہے، جو فطرت کا نور مسخ نہیں ہونے دیتا، جس نے اپنے اندر اللہ کی طلب، اللہ کی پکار کو مرنے نہیں دیا، جس نے ہر لمحے اپنے آپ کو سچائی پہ رکھا، حقیقت پہ رکھا، یوں ہی اس کی زندگی میں وہی الہی کا نور آتا ہے، کتاب کی شہادت کی بات آتی ہے، تو پھر وہ فوراً ہی اس کو لے کر چل پڑتا ہے، اور اس کے بعد پھر اس کی زندگی میں وہی آتی ہے۔ اب اگلی جو بات ہے کہ من قبل ہی کتاب موسیٰ امامًا ورحمًا، اس سے کیا پتہ چلتا ہے؟ اہل کتاب، ٹھیک ہے، پہلے نور فطرت پہ تھے، بینہ پہ تھے، پھر ان کے پاس کتاب موسیٰ امامًا ورحمًا بن کے آ گئی، یعنی تورات، لیکن اب ان کو پیروی کس کی کرنی ہے؟ نبی کی۔ کچھ لوگ اولئک یؤمنون بہ، کچھ مان جاتے ہیں، مسلمان ہو گئے، عبداللہ بن سلام جیسے لوگ، لیکن وَمَنْ يَكْفُرْ بِهِ مِنَ الْأَحْزَابِ، بڑے جتھے، گروہوں کے گروہ، یہود کے تھے نبی صلی اللہ علیہ وسلم کے دور میں، جنہوں نے نہ مانا، جنہوں نے مانا ان کو اللہ تعالیٰ نے بچا لیا، اور جو صرف اسی بات پہ رہ گئے کہ نہیں ہم تو اپنی پچھلی کتاب پہ کافی ہے اور ہمیں پرانا علم ہی کافی ہے، تو ان کے لیے اللہ تعالیٰ نے آگ کی بات کر دی، نبی صلی اللہ علیہ وسلم نے فرمایا، قسم ہے اس ذات کی جس کے ہاتھ میں میری جان ہے، اس امت کے جس یہودی یا عیسائی نے بھی میری نبوت کے بارے میں سنا اور مجھ پر ایمان نہیں لایا وہ جہنم میں جائے گا۔ یہ صحیح مسلم کی روایت ہے کتاب الایمان میں۔ تو یہ بات پیچھے سورہ بقرہ آیت 62، سورت نساء آیت 150 اور 152 میں گزر چکی۔ ہمیں کہہ دیا کہ فلا تکفی مریت من ہو، مت شک کرو کہ یہ اسلام صحیح ہے کہ نہیں ہے۔ انہو الحق من ربک، یہ اللہ کی طرف سے ہے اور یہ بالکل حق ہے۔ ولیکن اکثر الناس لا یؤمنون، لیکن انسانوں کی اکثریت نہیں مانتی۔ کبھی بھی کوئی آپ کو جھٹلائے نا تو فوراً سوچ لیا کریں کہ لوگ تو دنیا کی سب سے بڑی حقیقت یعنی اللہ کی ذات کو جھٹلاتے ہیں، تو اگر میری کوئی بات نہ مانے گا تو کیا بڑی بات ہو گئی۔ اسی لیے پھر ٹیکس کو ساتھ رکھتے ہوئے اگلی آیت میں فرمایا، وَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَى عَلَى اللَّهِ كَذِبًا، اور کون زیادہ ظالم ہے اس شخص سے جو بہتان لگاتا ہے اللہ پر۔ یعنی تم اس نبی کو نہیں مان رہے جنہوں نے نبوت کی بات کی، تم سوچتے ہو کہ یہ جھوٹے نبی ہیں، تو جان لو کہ اگر یہ اللہ پر جھوٹ گھڑتے ہوئے خود کو نبی کہتے ہیں لیکن اصل میں نبی نہیں تھے، تو پھر ان سے بڑا کوئی ظالم نہیں ہے۔ لیکن اگر کوئی شخص اللہ کے نبی کو یعنی شاہد کو جھٹلاتا ہے تو پھر اس سے بڑا ظالم کوئی نہیں۔ یعنی من اسلمہ، جیسا کہ پیچھے چند آیات گزری تھی تب بھی ہم نے دیکھا تھا سورہ یونس میں بھی کہ اسلمہ کا لفظ نبی صلی اللہ علیہ وسلم پہ کب آئے گا؟ جب وہ جھوٹی نبوت کا دعویٰ کریں۔ اور اسلمہ کا لفظ نبی صلی اللہ علیہ وسلم کو جھٹلانے والوں پہ کب آتا ہے؟ جب وہ سچے نبی کا انکار کریں۔ ایسے لوگوں کا حال کیا ہوگا؟ اولئک یعرضون علی ربہم، ایسے لوگ پیش کیے جائیں گے اپنے رب کے سامنے، قیامت کے دن ان کو پیش کیا جائے گا، ان پر فرد جرم لگے گی، کرامن کاتبین کے لکھے ہوئے تحریر کے طور پر پیش کیے جائیں گے، ان کے اپنے جسم کے اعضاء جو ہیں گواہی دیں گے۔ جب ان کا جرم اچھی طرح ثابت ہو جائے گا، وَيَقُولُ الْأَشْهَادُ، اور کہیں گے گواہ۔ کون ہے یہ گواہ؟ یہ انسان کا اپنا جسم، زمین کے وہ ٹکڑے جہاں غلط کام کیے، کرامن کاتبین جنہوں نے ان کی باتیں لکھیں، وہ لوگ جنہوں نے وہ کام ان کو کرتے دیکھا اور ان کی پیروی میں چل پڑے۔ قیامت کے دن تو بہت بڑی بڑی گواہیاں پیش ہونے والی ہیں۔ یہ سارے گواہ اس دن چیخ چیخ کر بولیں گے، الذین کذبوا علی ربہم، یہ وہ لوگ ہیں جنہوں نے اپنے رب پر جھوٹ بولا تھا۔ حدیث میں آتا ہے کہ فرشتے بھی اس دن گواہیاں دیں گے۔ نبی صلی اللہ علیہ وسلم سے پوچھا گیا تھا تو آپ نے فرمایا کہ فرشتے۔ ابن عباس سے ایک روایت ہے کہ نبی اور رسول بھی گواہی دیں گے۔ آپ سوچیں ذرا، ایسا لگتا ہے کہ قیامت کا دن بالکل کوئی ہمیں پہچانتا ہی نہیں ہے، کسی کے ساتھ ہم کوئی جان پہچان رکھتا ہی نہیں ہے، اور ایسے دن میں حال کیا ہوگا؟ لعنت اللہ علی الظالمین، جان لو کہ اللہ کی پھٹکار ہے ظالموں پر۔ کون سے ظالم؟ الذین یصدون عن سبیل اللہ، جو اللہ کے راستے سے روکتے تھے۔ کیسے روکتے تھے؟ ویبغونہا عوجا، ٹیڑھا کر کے دکھاتے تھے، بڑا مشکل راستہ ہے، بہت یہ ہے وہ ہے، یہ ایسا ہے یہ ویسا ہے۔ ہاں آپ دیکھیے کہ اللہ کے راستے سے روکنے کی قسمیں ہیں نا۔ اللہ ایسے تمام لوگوں کو پیچھے کر رہے ہیں جو لوگوں کو حق سے متنفر کرتے تھے۔ حق کو اس طرح توڑ موڑ کر بعض لوگ پیش کرتے ہیں کہ سننے والا اسے نفرت کرنے لگتا ہے، اس کو باطل سمجھنے لگتا ہے۔ آج بھی یہی حال ہے، ہر بندہ جو حق پہ نہیں ہوتا وہ خود کو حق پہ سمجھتے ہوئے، جو لوگ حق کی بات کرتے ہیں اس کو لوگوں کی نظروں میں اتنا مشکوک کر کے پیش کرتا ہے کہ جو لوگ اس کے ساتھ چل بھی رہے ہوتے ہیں ان کے دلوں میں بھی شک آنے لگتا ہے کہ پتہ نہیں ہم صحیح جگہ جا بھی رہے ہیں کہ نہیں، ہماری نمازیں بھی ٹھیک ہیں کہ نہیں۔ تو اللہ تعالیٰ فرما رہے ہیں کہ ایسے لوگ، وہم بالآخرتی ہم کافرون، یہ اصل میں آخرت کے منکر ہیں۔ دیکھیے عقیدہ آخرت انسان کو باندھ کے رکھتا ہے، نہ بندہ اللہ تعالیٰ پہ جھوٹ کھڑتا ہے نہ انسانوں کے ساتھ جھوٹ بولتا ہے۔ تو ضرورت ہے اس بات کی کہ اپنے آخرت کے عقیدے کو درست کیا جائے اور اس کی روشنی میں انسان اپنے آپ کو دیکھے کہ کیسے میں اپنی زندگی بسر کروں۔ پھر اس کے بعد آیت نمبر 20 میں فرمایا، اولئک لم یکونوا معجزین فی الارض، یہ لوگ اللہ تعالیٰ کو عاجز کرنے والے نہیں تھے زمین میں۔ یعنی کہاں ان کی اتنی مجال کہ اللہ کو عاجز کر دیں، کھلی نافرمانیاں کریں، سرکشی کریں، اللہ کے نبی کو جھٹلائیں، کیا اللہ تعالیٰ ان سے عاجز آ جائے گا؟ نعوذ باللہ۔ کیا اللہ تعالیٰ کی ذات अपना इख्तियार खो देगी इनकी बातों के सामने? हरगिज़ नहीं। वमा काना लहुम मिन दूनिल्लाहि मिन औलिया, और अल्लाह के मुकाबले में कोई इनका दोस्त ना होगा। मुराद क्या है कि जिस दिन अल्लाह की पकड़ आएगी पता लग जाएगा इनको। युदाफ़ु लहुमुल अज़ाब, दुगना कर दिया जाएगा इनके लिए अज़ाब। एक एक चीज़ को महसूस करें कैसी गहरी चोटें हैं। क्या जो करना है कर लो, कल पता लग जाएगा तुमको। मा कानु यस्ततीउन अस्समअ व मा कानु युबसिरून, और न वो आवाज़ हक को सुन सकते थे और न वो नूर हक को देख सकते थे। ये था इनका जुर्म। आंखें थी लेकिन हक नहीं दिखता था, कान थे लेकिन हक की आवाज़ इनके कानों में नहीं पड़ती थी। आवाज़ें टकरा भी जाती थी तो घबरा जाते थे कि नहीं ये बहुत मुश्किल है। क्या हो गए ऐसे लोगों के साथ? उलाइकल्लज़ीना खसिरू अनफुसहुम, यही वो बदकिस्मत हैं जिन्होंने नुकसान पहुंचाया अपने आप को। वदल्ला अनहुम मा कानू यफ्तरून, और गुम हो गए इनसे वो जो ये घड़ा करते थे। सब इनके बुत, इनकी बख्शीश करवाने वाले, इनके निजात दहिंदा, जिनसे इन्होंने बड़ी हसीन किस्म की तवक्कात वाबस्ता कर रखी थी, खाक में मिल गईं। कोई नहीं दिखेगा, आंखें फाड़ फाड़ कर देख रहे होंगे लेकिन इनके नाम नेहत खुदाओं का कहीं कोई नामो निशान नहीं होगा। ला जरमन नहुम फिल आखिरति हुमुल अखसरून, कोई शक ही नहीं इसमें, यकीनन ऐसे लोग आखिरत में सबसे ज़्यादा नुकसान उठाने वाले होंगे। खासरीन था पीछे, अब अक्सरीन हो गया। अफअल सुपरलेटिव डिग्री, सबसे ज़्यादा खसारा। कुछ किसी का बिज़नेस ख़राब होता है तो कुछ ना कुछ बच जाता है 5-10% आखिर में। कुछ ऐसे होते हैं उनको हाथ से देने पड़ जाते हैं, पूरी की पूरी कश्ती ही डूब गई। ये हाल है कि उस दिन कुछ इनके पास नहीं होगा और सबसे ज़्यादा नुकसान में यही लोग होंगे। इसके बरक्स एक दूसरा गिरोह जिसमें अल्लाह ताला हम सब को कर दे। बड़ी प्यारी आयत है, इसको अपने ऊपर लेते हुए सुनिए और फिर अपना मुहासबा भी हम कर सकते हैं। कहा इन्नल्लज़ीना आमनू व आमिलुस्सालिहाती, बेशक जो लोग ईमान लाए और नेक अमल किए। दोनों बातें, ईमान और अमल सालेह, और अमल सालेह की वो सारी किस्में जिस पे पीछे बात होती गई, और सबसे बढ़ के नबी की इत्तबा। और क्या किया? वह अखबतु इला रब्बिहिम, और इज्जो न्याज से झुक गए अपने परवरदिगार की तरफ। अखबात हासिल किया, लफ्ज़ अखबात अखबतु जो है खाबाता से है। खबता कहते हैं शोलों का बुझना, चिंगारियों का बुझना। कभी आपने तंदूर में आग जलाई हो या कहीं भी थोड़ी बहुत आग जलाई हो तो उसके बाद आप देखते हैं कि बड़ी देर तक चिंगारियाँ हल्की 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 जलती रहती हैं और फिर आहिस्ता आहिस्ता बिल्कुल आग ठंडी होती है। तो इख़बात क्या होता है? ठंडा होना। इंसान की फितरत के अंदर इख़बात क्या होगा कि उसके अंदर से गुनाहों की जो एक अर्ज थी ना, तड़प थी ना, क्रेविंग थी गुनाहों की, वो ख़त्म हो गई, बिल्कुल झुक गए। ज़ुबान से भी नरम, दिल के भी नरम, गुनाहों को देखकर, गुनाह की चीज़ों को देखकर उनके अंदर कोई जोलानी नहीं आती, कोई शोखी नहीं आती। इस तरह से नहीं वो भाग भाग के उस गुनाह की तरफ जाते बल्कि अपने रब की तरफ इख़बात आता है। उलाइक असहाबुल जन्ना, वो हैं जन्नत वाले। हुम फीहा खालिदून, वो उसमें हमेशा रहेंगे, कोई उनको वहाँ से नहीं निकालेगा। अब देखिए कि बदकिस्मत लोगों के तस्करे के बाद अब अल्लाह ताला खुशकिस्मत लोगों का तस्करा करते हैं। इनकी ज़िंदगी क्या थी, इनका अकीदा क्या था, इनकी ज़िंदगी गुजारने का तरीका क्या था, और सबसे बढ़कर इनके दिल की कैफियत क्या थी। यखबतु इला रब्बी है मैंने, ये सरासर दिल की कैफियत है। बाज़ लोग नमाज़ें पढ़ने वाले को मुखबित समझते हैं, नहीं। इखबात क्या है कि बंदा बिल्कुल ठंडा हो जाए। मैं इस लफ्ज़ को पढ़ती हूँ तो मेरे जहन में आता है कि पानी के ग्लास में नमक का घुल जाना, चीनी का घुल जाना। अपनी हस्ती को मिटा दे इंसान, अल्लाह की रज़ा पे राज़ी। बस लोग जो होते हैं ना वो गमों पे शोर मचाते हैं, हाय क्या बताएं कितने गम हैं, और बस कहते हैं कुछ भी तो नहीं। इख़बात क्या है? अल्लाह की तरफ से आए हुए गम, सदमे, दुख, बीमारियां पी जाए बंदा, कुछ भी तो नहीं, मेरे रब ने तो कभी मेरे साथ कोई बुरा नहीं किया, मैं तो अपने रब से बहुत अच्छी उम्मीद रखता हूँ। इन नहु का नबी खफ़िया, वो तो मेरे साथ बड़ा मेहरबान है। ये इख़बात जो होता है ना, ये मतलूब है इस वक्त हम सबसे, अंदर की टूट फूट। अपने आप को बंदा इतना नरम कर ले अल्लाह के आगे कि जाए नमाज़ पे खड़ा हो तो रोने लग जाए, कायनात को देखे तो आंखों से आंसू आ जाए। दिल की नरमी की कैफियत है ये, कोई अंदर से एग्रेशन नहीं उठे, सरकशी का कोई मादा नहीं, बिल्कुल इसका ऑपोजिट जो मुझे सरकश लग रहा है लफ्ज़, सरकश है वो हर बात पे उठते हूँ क्यों, खुशी आती है तो भी सरकशी, गम आया मैं ही रह गया था, सारे गम मेरे लिए नहीं, अखबतु इला रब्बिहिम, और अखबात रब के सामने भी आए, बंदों के आगे सारे झुके झुके नहीं, अल्लाह के आगे भी जाके रो पड़े, वलाइक असहाबुल जन्नति हुम फीहा खालिदून, हमेशा रहने वाले, इनके दिल यकीन से भरे हुए, इनके आमाल का हुसन और इनके अंदर इज्ज़ो नियाज़ की कैफियत, इनके अंदर ऐसी कैफियत होती है कि जैसे मुलायमियत, इखबात के लफ्ज़ को मुलायमियत से भी सोच सकते हैं कि कैसे ये लोग अल्लाह के आगे झुकते हैं। अब मिसाल से दोनों ग्रोहों का फ़र्क बता दिया, मसलुल फरीकैन कल आमा वल असम, इन दोनों फरीकों की कौन सी जिनका ऊपर तज़किरा हुआ, अल्लज़ीन आमनु वअमिलु सालिहाति और अखबतु इला रब्बिहिम वाले, और दूसरे उससे ऊपर जो कुफर करते और रब से दूर है। दोनों की मिसाल क्या है, जैसे अंधा और देखने वाला, असम्मा बहरा हुआ और वलबसीर वस्समी देखने वाला और सुनने वाला, हल यस्तवियानी मसला, क्या ये दोनों बराबर हैं मिसाल में, यानी अंधा और देखने वाला बराबर है, क्या बहरा और सुनने वाला बराबर है, तो अफला तज़क्करून, क्या फिर तुम नसीहत नहीं करते, क्या इस मिसाल में गौर व फिक्र नहीं करते। कितनी प्यारी दिल नशीन और हकीकत अफरोज़ मिसाल है, इंसानों में दो तरह के इंसान ही होते हैं इस दुनिया में रहते हुए, हर बंदा अपने आप को हक पे समझता है, लेकिन असल बंदा हक पे वही है जिसने अपने आप को देखा। अब यहाँ पे देखिए कि क्या मिसाल आ रही है ना, दो गिरोहों का तस्करा है, यहाँ से लेके अब सूरत के आखिर तक आप इन दो गिरोहों का तकाबुल देखेंगे, एक तरफ अंबिया और अंबिया के फॉलोअर्स और दूसरी तरफ उनके छुटलाने वाले। अंबिया और अंबिया के फॉलोअर्स कौन है, अल्लज़ीन आमनु वअमिलु सालिहाति वअखबतु इला रब्बिहिम, इखबात करने वाले, और नबियों को झुटलाने वाले लोग कौन है, जिनका हाल हमने इधी पिछली आयतों में पढ़ लिया, कि अल्लज़ीन यसुद्दून अन सबीलिल्लाहि वयबगूनहा इवजा वहुम बिलआखिरतिहिम काफिरून। इधर भी तीन सिफ़ात है, उधर भी तीन सिफ़ात है, और आप अगर एक लाइन लगा के तकाबुल करें तो बिल्कुल हर सिफत जो है वो दोनों ग्रोहों की जो एक दूसरे के तकाबुल में आती है। एक तरफ है अल्लज़ीन यसुद्दून अन सबीलिल्लाह, उसके अपोजिट क्या है, अल्लज़ीन आमनु, हाँ, दूसरी तरफ है यबगूनहा इवजा, और इधर है व अमिलु सालिहाति, तीसरी तरफ है वहुम बिलआखिरति हुम काफिरून, और मोमिनीन की सिफत क्या है, वअखबतु इला रब्बिहिम। तो इस तकाबुल से क्या पता चलता है कि असल खेल फिर ईमान का है, अकीदे आखरत का है। अमल सवाले होते ही तब है जब बंदे का अकीदे आखरत दुरुस्त हो, तो यहाँ पे सबक पूरा होता है। इंशाल्लाह अगले सबक में जब हम नबियों के किस्से में इन चीज़ों को पढ़ेंगे तो इसकी आपको प्रैक्टिकल बहुत सारी एग्जांपल दिखेंगी। अल्लाह ताला से दुआ करते हैं कि वो हमारी इस्लाह फरमा दें, हम अपने आप को खुद चेक करने वाले बन जाएं, अल्लाह ताला हमें मुखबित बना दे। सुब्हान रब्बिका रब्बिल इज़्ज़ति अम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।